यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले पश्चिम एशिया क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। पछिल्लो समय पश्चिम एशिया क्षेत्रमा विकसित घटनाक्रम र नेपालीहरूको अवस्थाका बारेमा जानकारी दिन हिजो परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मध्य एशिया, पश्चिम एशिया, अफ्रिका महाशाखा निर्देशक एवं सहसचिव रामकाजी खड्काले विभिन्न देशमा कार्यरत तथा ट्रान्जिटमा परेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा विभिन्न 10 नियोग मार्फत नेपाली नागरिकहरूसँग सम्पर्क भइरहेको र हालसम्म नेपालीहरूको अवस्था सामान्य सुरक्षित रहेको जानकारी दिनुहुँदै सहसचिव खड्काले नेपालीहरूको सुरक्षा व्यवस्थापनका लागि इमर्जेन्सी रेस्पोन्स टीम गठन गरी आवश्यक समन्वयको काम भइरहेको बताउनुभयो। सहसचिव खड्काले हालसम्म भएको जानकारी अनुसार विभिन्न मुलुकको यात्राका क्रममा ट्रान्जिटमा परेका नेपालीहरूको संख्या करिब 1000 बढ़ी रहेको छ। यस्तै मन्त्रालयले तनावग्रस्त विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको विवरण संकलन तथा सहयोग उद्धार गर्ने उद्देश्यले अनलाइन पोर्टल संचालनमा ल्याएको छ। पछिल्लो परिस्थितिका कारण नेपालीहरूको अवस्था सम्बन्धी सूचना तथा विवरण संकलन, आवश्यक सहयोग एवं उद्धार गर्न अनलाइन पोर्टल संचालनमा ल्याइएको कन्सुलर विभागका महानिर्देशक ध्रुपदा सापकोटाले जानकारी दिनुभयो। अनलाइन पोर्टल संचालनमा आएसँगै सम्बन्धित देशका दूतावासहरू मार्फत यथाशीघ्र विवरण अध्यावधि गर्न नेपाली नागरिकहरूलाई परराष्ट्रले अनुरोध समेत गरेको छ। परराष्ट्र मन्त्रालयले पहिलो चरणमा विभिन्न देशबाट नेपाल फर्कने क्रममा विमानस्थलमा अलपत्र परेका व्यक्ति, भिसा प्राप्त भइसकेका वा कम्पनीबाट भिसा रद्द गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपालीलाई पोर्टल मार्फत आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था सम्बन्धित जानकारी प्रविष्ट गर्न परराष्ट्रले अनुरोध गरेको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले पश्चिम एशिया क्षेत्रमा जारी तनाव बढ़िरहेको अवस्थामा अफवाह भ्रामकको पछि नलागि आधिकारिक सूचना जानकारी लिई सम्बन्धित दूतावासको सम्पर्कमा आउन पनि आग्रह गर्नुभयो। प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी गरिरहेको जनाएको छ। मौन अवधि सोमबार राति 12 बजेबाट शुरू भएको हो। मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ। सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र माताहतका कर्मचारीबाट निगरानी भइरहेको छ। आयोगले आफै निगरानी गर्दै आचार संहिताको पूर्ण पालना गरेर निर्वाचनलाई सफल पारिदिन सरकारवाला निकायलाई अनुरोध पनि गरेको छ। मौन अवधिको समयमा अनावश्यक गतिविधि नगर्न अनुरोध गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हरेक राजनैतिक दलले एक अर्काको गतिविधिमा निगरानी गरेर मौन अवधिमा गर्न नहुने कार्यलाई रोक्न पनि आग्रह गर्नुभयो। मौन अवधिमा तोकिएको आचरण विपरीत कुनै उम्मेद्वार वा राजनैतिक दलले गतिविधि गरेमा उक्त उम्मेद्वारको मनोनयन नै रद्द गरिने चेतावनी पनि भण्डारीले दिनुभयो। आयोगले जारी गरेको प्रतिनिधि सभा निर्वाचन आचार संहिता 2082 अनुसार यस अवधिमा निर्वाचन प्रचार प्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन। शून्य समय अथवा मौन अवधिमा उम्मेद्वार पनि शून्यमै बस्नुपर्ने बताउँदै कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले यो समयमा उम्मेद्वारले निर्वाचन प्रचार प्रसार गर्न नपाउने बताउनुभयो। देशभरबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका 176 जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले निर्वाचन विरोधी गतिविधि गर्ने, मिस इन्फर्मेशन र डिस इन्फर्मेशन प्रवाह गर्ने तथा गाड़ी जलाउने लगायत निर्वाचन विरोधी गतिविधि गर्ने 176 जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा हिजो दुईवटा गाड़ी जलाइएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन्। प्रवक्ता काफ्लेले सबै मतदान स्थलमा प्रहरी पुगिसकेको जानकारी दिँदै सुरक्षा मजबूत पारिएको बताउनुभयो। भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर 1 पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेद्वारी दर्ता गराउनुभएका उम्मेद्वार किशोरी शाह कमलको उम्मेद्वारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 13 खण्ड ज बमोजिम उम्मेद्वार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन 2073 दफा 9 उपदफा 5 बमोजिम उहाँको उम्मेद्वारी खारेज गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचय पत्र वा नेपाली नागरिकताको प्रमाण पत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनमा राष्ट्रिय परिचय पत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जा वा सवारी चालक अनुमति पत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले जनाएको छ। आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नावावलीमा नाम भएका र यही फागुन 20 गतेसम्म 18 वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउने आयोगले जनाएको छ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ। आयोगले मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले भोलि हुने प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सक सहितको द्रुत कार्यदल गठन गरेको छ। वीर अस्पतालका निर्देशक डाक्टर दिलीप शर्माले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन गरिएको बताउनुभयो। अस्पतालको आकस्मिक विभाग प्रमुख डाक्टर सुरेश प्रसाद नेपालको संयोजकत्वमा 26 सदस्यीय टोली गठन गरेको पनि जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुल्ला रहने भएको छ। विशेष गरी बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनवाईलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार फागुन 20 गतेदेखि 23 गतेसम्म तथा 24 गते अन्तर्राष्ट्रिय महिला दिवसका दिन बन्दी प्रत्यक्षीकरणका रिट निवेदनको सुनवाईका लागि बिहान 11 बजेदेखि अपरान्ह 3 बजेसम्म अदालत खुल्ला रहनेछ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ। भोलि हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गरी सरकारले 3 दिन सार्वजनिक विदा दिएको छ। फागु पूर्णिमा तथा अन्य सार्वजनिक विदाका कारण सो अवधिमा वित्तीय पक्षका सार्वभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोध अनुरूप महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको पनि आयोगले उल्लेख गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचन सम्बन्धी कामको भुक्तानी निकासा राजस्व दाखिला लगायत सेवा सञ्चालन गराइनेछ। सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाच सेवा प्रवाहको व्यवस्था मिलाएको आयोगले स्पष्ट पारेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधि सभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्वीय गन्तव्यका उडान बाहेक अन्यत्र नियमित हुने पनि स्पष्ट गरेको छ। मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिका बमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ। मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित भएको छ। बैतडीको पुर्चौड़ी नगरपालिका 10 महरा गाउँमा फैलिएको भाइरल ज्वरो इन्फ्लुएन्जा बी भएको पुष्टि भएको छ। जनस्वास्थ्य प्रयोगशाला धनगढ़ीमा गरिएको परीक्षणमा भाइरल ज्वरो इन्फ्लुएन्जा बी भाइरस भएको पुष्टि भएको हो। भाइरल ज्वरोका कारण फागुन 11 गते महरा गाउँका 13 वर्षीय विनोद महरा र 16 गते 10 वर्षीय विकास महरा दाजुभाइको ज्यान गएपछि स्वास्थ्य कर्मीको टोली महरा गाउँ पुगेको थियो। पुर्चौड़ी नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार कुंवरका अनुसार 10 जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएकोमा मौसमी फ्लू इन्फ्लुएन्जा बी भएको पुष्टि भएको हो। र इजरायल र संयुक्त राज्य अमेरिकाले इरान विरूद्ध आक्रमण जारी राखेका छन्। आक्रमणमा परि इरानमा हालसम्म मृत्यु हुनेको संख्या 787 पुगेको रेड क्रेसेन्टलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। त्यस्तै इरानको राजधानी तेहरान स्थित राष्ट्रपति कार्यालय लगायत महत्वपूर्ण प्रशासनिक परिसरमा आक्रमण गरिएको इजरायलले दावी गरेको छ। इजरायली सेनाले लेबनानमा पनि हवाई आक्रमण तीव्र पारेको छ भने दक्षिण लेबनानमा नयाँ स्थल आक्रमण शुरू गरेको जनाएको छ। मध्यपूर्वमा जारी युद्धका कारण परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले जारी सन्देश मार्फत क्षेत्रभरि फैलिएको डर आतंक र अनिश्चितताले लाखौं मानिसको जीवन असुरक्षित बनाएको बताउनुभयो। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उच्च आयुक्तका प्रवक्ता रविना सामदासिनीले उच्च आयुक्त टर्क गहिरो स्तब्ध भएको बताउनुभयो। उहाँले गत शनिबार इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि स्थिति झन जटिल बनेको उल्लेख गर्नुभयो। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।